نحمده ونصلي على رسوله الكريم. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب يسر ولا تعسر وتمم بالخير. اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. قال الله تبارك تعالى في القرآن المجيد بعد أعوذ بالله من الشيطان الرجيم، إن أحسنتم أحسنتم لأنفسكم. اگر تم اچھا کرو گے تو تم اپنے حق میں اچھا کرو گے، ہاں وَإِنْ أَسَاتُمْ فَلَهَا، اور اگر تم نے برا کیا تو اس کا وبال تم پہ پڑے گا. لیکن یاد رکھنا کیا، فَإِذَا جَاءَ وَعْدُ الْآخِرَةِ، پھر جب آ گیا وعدے کا وقت دوسرے، لِيَسُوءَ وُجُوهَكُمْ، تاکہ ہم بگاڑ دیں تمہارے چہروں کو، وَلِيَدْخُلُوا الْمَسْجِدَ كَمَا دَخَلُوهُ أَوَّلَ مَرَّةٍ، اور تاکہ وہ داخل ہوں مسجد میں جیسے کہ وہ داخل ہوئے تھے وہاں پہلی بار. تو جا کے کیا کیا مسجد میں، وَلِيُتَبِّرُوا مَا عَلَوْا تَتْبِيرًا، اور تاکہ وہ اس کو برباد کریں، بہت بڑا برباد کرنا. سورت بنی اسرائیل آیت نمبر 7 یہود کی تاریخ کے بارے میں تھی. پیچھے سے لے جاتی تو پھر مجھے بہت ساری باتیں ان کی بھی بتانی پڑتی، لیکن آج یہاں میں آپ کے سامنے اس آیت کو کیوں رکھ رہی ہوں، اور اس سے اگلی آیت اصل میں ہمارا موضوع ہے، اور وہ کیا کہ عسیٰ ربکم ان یرحمکم، امید ہے کہ اب تمہارا رب تم پر رحم کرے. لیکن یاد رکھو، وَإِنْ عُدْتُمْ عُدْنَا، اگر تم پہلے والی حرکتیں دہراؤ گے تو ہم بھی وہی کریں گے، جس کو انگلش میں آپ کہتے ہیں ٹیٹ فار ٹیٹ، جیسی کرنی ویسی بھرنی، اردو میں ہم یہی بولتے ہیں. یہ تو دنیا کا معاملہ تھا. وَجَعَلْنَا جَهَنَّمَ لِلْكَافِرِينَ حَصِيرًا، اور بے شک ہم نے بنا دیا کافروں کے لیے ایک قید خانہ. یہاں تک جو بات ہے یہ بنی اسرائیل کی تاریخ کی بات تھی. اس صورت کے آغاز میں اللہ تعالیٰ نے امت مسلمہ کو ماضی کے مسلمان، یعنی جو آج کے دور میں خود کو یہود کہلاتے ہیں، ان کی کچھ تاریخی باتیں بتائی تھیں. مجھے اور آپ کو اس وقت اس میں سے صرف اتنی دلچسپی ہے کہ دنیا کی وہ خوبصورت کتاب جس کو ہم قرآن مجید کہتے ہیں، اس میں بنی اسرائیل کا اتنا تذکرہ کیوں ہے. اس لیے کہ بنی اسرائیل کو کل اللہ تعالیٰ نے جو موقع دیا تھا وہ آج کے مسلمانوں کو دیا ہے. آج میں اور آپ اپنے ہاتھوں میں جو کتاب لیے بیٹھے ہیں اس کا تذکرہ آگے آ رہا ہے، ان نہازل قرآن یہدی للتی ہی اقوم، بے شک یہ وہ قرآن ہے جو رہنمائی کرتا ہے اس راہ کی طرف جو سب سے سیدھی ہے. اب یہ میں اپنے جذبات کے مطابق ترجمہ کر رہی ہوں آپ کے ساتھ، یعنی قرآن وہ کتاب ہے جو سب سے زیادہ سیدھی راہ کی رہنمائی کرتا ہے. قیم، قیام، قائم، قیامت سنتے ہیں نا، اسی لفظ کو ابھی ذرا سب اور بڑھا لے تو اقوم، افعل، سب سے زیادہ سیدھا. وَيُبَشِّرُ الْمُؤْمِنِينَ وَيُبَشِّرُ الْمُؤْمِنِينَ الَّذِينَ يَعْمَلُونَ الصَّالِحَاتِ، اور وہ خوشخبریاں دیتا ہے یا وہ خوشخبریاں ہیں ایمان والوں کے لیے جنہوں نے اچھے کام کیے، اَنَّ لَهُمْ اَجْرًا كَبِيرًا، یہ کہ ان کے لیے بہت بڑا اجر ہے. عزیز ساتھیو، آج جس موضوع پہ ہم بات کریں گے وہ کیا ہے کہ قرآن فلاح دارین کا ذریعہ. آپ اس کو قرآن کی ٹو سکسیس کہہ لیں، قرآن کامیابی کی کنجی کہہ لیں، کچھ بھی کہہ لیجئے، لیکن یہ حقیقت ہے کہ ہمارے پاس قرآن دونوں جہان کی کامیابیوں کا ذریعہ. اگر میں آپ سے کہوں کہ آپ کے گھر میں ایک ایسا انسٹرومنٹ ہے، ٹول کہہ لیجئے، گیجٹ کہہ لیجئے، ویپن کہہ لیجئے، کچھ بھی اس کا نام رکھیے، کہ جس کی رسپیکٹ بہت کی جاتی ہے، اور ہم اس انسٹرومنٹ کو بہت خوبصورت غلافوں میں لپیٹ کر اونچی جگہ پر بھی رکھتے ہیں، اور آپ کو اپنے بچپن کی کوئی بات یاد آ رہی ہوگی کہ گھر کے بزرگ اس کو کھول کر اس کی بڑے اہتمام سے باوضو ہو کر تلاوت بھی فرماتے ہیں. اگر قرآن کبھی ہاتھ سے بشری خطا کے تحت گر بھی جائے تو کیا کرتے؟ بعض لوگ تو اس کے وزن کاٹا دیتے تھے۔ چلیے کل تک چونکہ قرآن چھپتا تھا کاغذ میں، کاغذ کا تو وزن ہوتا ہے، تو پھر آج تو قرآن اتنا سستا ہو گیا کہ ایک چپ نیچے گر گئی تو اس کا کتنے اونس آٹا ہوگا، کچھ بھی نہیں ہوگا۔ لیکن یہ حقیقت ہے کہ قرآن وہ کتاب ہے کہ جس کا ادب بہت کیا جاتا ہے۔ دینی گھرانوں میں خود بھی پڑھتے ہیں، بچوں کو بھی پڑھاتے ہیں، تعلیم کا بھی شوق ہے، لیکن کیا اس کتاب کا کام بس اتنا ہی ہے کہ یہ ہمارے لیے جنت کے راستے کھلوائے؟ آج جو موضوع ہے وہ یہ ہے کہ جنت تو ہے، قرآن پر عمل کر کے مسلمانوں کی جنت تو انشاءاللہ سیکیور ہو جاتی ہے، لیکن اصل بات ہے کہ قرآن دنیا کی بھی کامیابیوں کی چابی ہے۔ آج ہم چاروں طرف دنیا میں جو کچھ دیکھتے ہیں اگر اس کو سامنے رکھیں تو آج ہر انسان ایک بات کہتا دکھتا ہے، بے چینی بہت ہے، پریشانی بہت ہے، مشکلات بہت ہیں، یہ نہیں وہ نہیں، اور ایک لفظ جس کو میں بولوں تو آپ بہت ہی فیملیئر سمجھیں گے اس کو، بہت جانا پہچانا لفظ ہے، اور پیس، سکون، امن عامہ، ہر طرف ایک فرسٹریشن ہے۔ اور حدیثوں سے بھی یہ بات پتہ چلتی ہے کہ قیامت کے قریب ایسا ہوگا کہ دنیا میں افراتفری ہوگی۔ آج آپ دیکھیے کہ لوگوں نے دنیا بھر کی چیزیں جمع کر لی، لیکن کیا وہ خوش ہیں؟ جب ہم کہتے ہیں کہ قرآن کی ٹو سکسیس، تو پہلے سکسیس کو تو ڈیفائن کیجیے، کامیابی کس کو کہتے ہیں؟ ہر انسان کی نظر میں کامیابی کا معیار مختلف ہے۔ آپ اپنے بچے کے اسکول میں فرسٹ آنے کو کامیاب ہونا قرار دے سکتی ہیں، رائٹ؟ آپ اپنی جوان بیٹی کے رشتے کے ہونے کو کامیابی قرار دے سکتی ہیں۔ آپ کا جوان بیٹا جاب پہ لگ گیا، آپ اس کو کامیابی کہیں گی؟ ایک خاتون خانہ صبح سے شام تک گھر کا کام کر کے، سارے دن کا کام کر کے، بچوں کو کھلا کے پلا کے، گھر کو صاف کر کے، اب آرام سے سو رہی تو کہتی ہیں آئی ایم سکسیزفل، آئی ہیو ڈن مائی جاب۔ ایک مرد صبح نکلتا ہے ایک امید لے کر کہ مجھے اپنے بچوں کو رزق حلال دینا ہے، سارا دن کام کر کر آ کے جب رات کو انف منی لے کر آتا ہے وہ کہتا ہے میں کامیاب ہوں۔ دنیا میں تو یہی ہے نا۔ اگر میں آپ سے یہ پوچھوں کہ کیا آج اجتماعی طور پہ پوری دنیا، ورلڈ وائڈ، انٹرنیشنلی، کوئی نام بھی دے دیجئے، قرآن کو ایک معیار بنا کر پوچھئے کہ کیا آج انسانیت کامیاب ہے؟ دیکھیے میں اس کو اس طرح سے تین حصوں میں بانٹنا چاہوں گی اپنی بات کو۔ فرسٹ تھنگ، پرسنل لیول پہ، ایم آئی اے سکسیزفل پرسن؟ کیا میں ایک کامیاب شخص ہوں؟ آپ بھی اپنے پاس یہ تین چیزیں لکھ لیں، میں کامیاب ہونا چاہتی ہوں تو کیا میں کامیاب ہوں، اور کامیابی کو آپ امن، پیس، سیٹسفیکشن، پلیئر، ریلیکسیشن کا نام دے دیں، اسی کے نام ہے نا، جس کو پانا تھا اس کو پا لیا، جو چاہت تھی وہ پا لی۔ دوسری چیز اگر آپ دیکھیں تو پوری دنیا کے اندر جو سیاسی اور معاشرتی طریقہ کار چل رہا ہے، کیا وہاں پہ سیٹسفیکشن ہے؟ یعنی آپ کہہ لیجئے کہ اب ملکی سطح پہ ہر ملک اپنی اپنی جگہ کامیاب ہے کہ نہیں۔ اور تیسرے لیول پہ لے لیجئے تو کیا آج پورے گلوب پہ امن ہے، چین ہے، سکون ہے؟ کیا چاند پہ پہنچ کر لوگ کامیاب ہو گئے؟ آپ کو حیرت ہوگی کہ آج وہ لوگ جو دنیا میں کامیاب بھی ہو جاتے ہیں نا، بعض دفعہ خودکشیاں کرتے ہیں۔ اور آپ نے یہ بھی دیکھا ہوگا کہ دنیا کی طرف بھاگنے والے، سب کچھ پانے والے، اپنی زندگی میں ایک خلا محسوس کرتے ہیں۔ تو کمی کچھ ہے، کچھ کمی ہے۔ کیا طریقہ کار ہے کہ جس کے ذریعے سے اگر ہم یہ دیکھیں تو ہر وہ چیز جو میں اور آپ چاہتے ہیں وہ ہمیں اکٹھی اس دنیا میں بھی مل جائے اور آخرت میں بھی؟ تو فرمایا کہ نہذا القرآن یہدی للتی ہی اقوم۔ بڑی بات کو چھوٹا کر دیتی ہوں، ضرورت نہیں ہے لمبی بات کی، تھوڑی بات سے جو بات سمجھ آ جائے وہ زیادہ بہتر ہوتی ہے۔ کہ آج اگر ہم دنیا کو دیکھیں، انسانوں کو دیکھیں، مشہور شخصیات کو دیکھیں، تو یاد رکھیے کہ قرآن وہ کتاب ہے کہ جس میں اس دنیا کی خوشی بھی چھپی ہوئی ہے۔ یعنی اگر میں چند نام لے لوں، پوری دنیا کی بڑی بڑی طاقتیں، بڑے بڑے لوگ، جہاں لوگ بہت زیادہ جانے کی طلب بھی رکھتے ہیں، جس کو یورپ کہہ سکتے ہیں، جس کو آپ چائنا کہہ سکتے ہیں، جس کو آپ یو ایس اے، کینیڈا، امریکہ کہہ سکتے ہیں، आप इन सब की कामयाबी का जो एक असल गोल है ना, वो क्या है कि ये अपने मुल्क में रहने वाले हर बंदे को पर्सनल लेवल पर फुली सेटिस्फेक्शन दे चुके हों। आप एक इमेजिनेशन में ले ना, कंट्री कोई ऐसा मुल्क दुनिया का बसाते हैं कि जहाँ कोई शख्स दुखी नहीं है, सुसाइड नहीं करता, कोई होमलेस नहीं है, कोई बंदा ऐसा नहीं कि जो जॉबलेस बैठा हुआ है। इमेजिन करें कोई दुनिया का ऐसा मुल्क आप पेश कर सकते हैं कि जहाँ ये हालात हो जाएं कि उम्र फारूक के दौर की तरह से लोग ले लेकर पैसा हाथों में फेरें कि बताओ किसको दूं, नहीं मिलता आपको। इवन वो मुल्क जिनकी इतनी तलब है, मैं अपने जहन को पीछे ले जाऊँ ना, तो जब हम अर्ली बच्चे कह लीजिए या टीन एज भी नहीं थी, लस यूरोप ऐसे लगता था जन्नत, अमेरिका तब जहनों पर नहीं था लोगों के, दुबई और यूरोप, या शायद हमारी फैमिली के बहुत सारे लोग लंदन रहते थे, तो कभी कभी हमने शौर में उनको देखना कि वो लंदन से आए हैं, लंदन जा रहे, तो मैं सोचती थी पता नहीं लंदन का आसमान कैसा होता है और लंदन की सड़कें कैसी होती हैं, वहाँ मिट्टी भी होती है। वल्ला ही मैं अपने ये बिल्कुल 8-10 साल की उम्र का आपको तजुर्बा बताती हूँ, और मुझे ऐसे लगता था जो बाहर जाता है ना वो गोरा हो जाता है, गोरा समझते हैं, स्किन वाइट हो जाती है। वल्ला ही मैं ये वो गोरे की सेंस में नहीं कह रही, फेयर कॉम्प्लेक्शन की सूरत में कहती हूँ, यानी मेरे 9-10 साल के जहन में यूरोप का बहुत खूबसूरत सफ़र था, कचरा तो वहाँ होता ही नहीं और वहाँ ट्रैश तो नहीं, और बस जो वहाँ पहुँच गए वो जन्नत में पहुँच गए। फिर थोड़ा सा जो वक्त आगे गुजरा, 8-10 साल और ले लीजिए आगे, जो अर्ली टीन कह लीजिए एज होती है, तो फिर हमारी फैमिली के कुछ लोग एक से दूसरे के नाते से USA में मूव हो गए, पहले एक गया फिर दूसरा गया, फिर होते होते अब हमारे लिए एक ज़रा और चैलेंज बन गया। तो बिल्कुल मेरे जहन में ऐसे ही था। मैं आपको आज सच बता के जाऊँ यहाँ कि जब मैं फ़र्स्ट टाइम अमेरिका आई, और ज़ाहिर है कि मैं शादी के लिए वहाँ आई थी, तो मैं जब वहाँ गई तो मैंने ज़मीन को देखा तो मैंने कहा ऐसी ही तो पाकिस्तान में, दरख्त फल फूल, यानी शायद आप मेरी बात को बेवकूफ़ी समझें लेकिन ये सच है कि आज हम जिस दुनिया के कोने में बैठे हैं, हमारे तसव्वुर में आता है कि वेस्टर्न लोग, यूरोपियन लोग, US कैनेडा के लोग जन्नत में रहते हैं, दे आर वेरी सक्सेसफुल पीपल, और वहाँ ये नहीं, वहाँ मक्खियाँ नहीं, वहाँ वो नहीं। लेकिन जब मैंने करीब से आके देखा तो यहाँ भी वही खुश है कि जिसके हाथ में अल्लाह के इस कलाम की डोरी है। फ्रस्ट्रेशन देखिए, और अल्लाह ने मुझे नॉर्वे जाने का मौका दिया, आप में से शायद कभी कोई गया हो वहाँ या रहा हो, मुझे नहीं पता, जो गए हैं वो मेरी बात समझेंगे कि जिसको आप दुनिया की जन्नत कह लें, वल्ला ही दुनिया की जन्नत, हर चीज़ आपको सजी संवरी दिखेगी, फ्रेश एयर, वहाँ का पानी दुनिया का द बेस्ट वाटर, और वहाँ की सड़कें देखें तो ऐसे लगता है कि ये शीशे से बनी हुई है, कहने का मतलब कि सफाई है। आप वहाँ से उठ के किसी इवन यूरोपियन कंट्री के एयरपोर्ट में उतरते हैं ना तो आप कहते हो फ़र्क लग रहा है, इतना साफ मुल्क है। लेकिन आप ये जो मंथ शुरू हुए ना, ये दिसंबर, ये ज़रा क्रिसमस तो गुजरने दीजिए, जनवरी फरवरी मार्च डिप्रेशन का दौर है। वहाँ की ऑलमोस्ट हाफ ऑफ दी जो वहाँ की पॉपुलेशन है ना वो डिप्रेशन में चली जाती है, सूरज नहीं दिखता, ये नहीं है, अंधेरा हो गया, वो गया, बूढ़े डिप्रेस्ड। और आम बात है, हमारे अपने साथी जो मिलते हैं जुलते हैं, हर औरत जब बेबी डिलीवर करती है ना तो उसमें से 60-70% लड़कियां डिप्रेशन में चली जाती है, आई डोंट नो व्हाई। ऐसे कई केस हमारे अपने स्कूल में आने वालों के साथ हुए, कहते हैं पता नहीं क्या वजह, यानी डिप्रेशन इतना आम है वहाँ कि आप बिलीव ना करें मेरी बात को, क्या कमी है उनके पास, बेस्ट फिल्टर्ड वाटर, ऑर्गेनिक फूड, आज पूरी दुनिया में यही है। खाने को देखिए तो नाप तोल के लोग खाते हैं, हर चीज़ को, हर चीज़ के ऊपर तवज्जो रखते हैं, लेकिन कमी किस चीज़ की है, ज़ालिकल किताब ला रैब फीह। अगर मैं और आप बींग अ मुस्लिम एक वक्त रोटी खाकर सोएं और दूसरे वक्त फाके से रहें ना, लेकिन मैं आपको कह सकती हूँ कि वी आर द ब्लेस्ड पीपल ऑन दिस अर्थ, क्योंकि एक अजीम दौलत मेरे और आपके घर में है। अल्लाह ताला ने कामयाबियों का एक ख़जाना हमारे हाथ में रखा और उसकी चाबी कुरान की सूरत में हमें पकड़ा दी, लेकिन आज अफसोस के साथ कहना पड़ता है कि उम्मत मुस्लिमा के पास चाबी तो है लेकिन अपने ताले में नहीं लगा रहे। आपने कभी कीज लेंगे, अब तो चाबियों का भी तस्वर बदलता जा रहा है ना, पहले मोटा सा चाबियों का गुच्छा होता था, जो सांस के नाले के साथ बंधा रहता था, और बहुएं तड़पती थी कि अम्मा जी ज़रा थोड़ी देर भूलें चाबी तो हम बच्चों को कोई बिस्किट चाय चीनी ला के निकाल दें। थी वो अम्मा जी, अल्लाह उनको भी माफ़ करे, ऐसी होती थी पहले। फिर ऐसे ऐसे चाबियाँ बदल गई और अब चाबी क्या रह गई, एक छोटी सी पतरी, एक चिप, एक टच बटन, और आप सब जानते हैं आपकी गाड़ियों की चाबियाँ। अब तो गाड़ी को ताले में भी ना लगाएं तो कुछ नहीं होता, बस आपकी जेब में तो चल पड़ती है गाड़ी, है ना ऐसे मामले। लेकिन आप तसव्वुर कीजिए कि एक ताला है और एक चाबी है, चाबी भी हो ताला भी हो, फिर भी दोनों आपस में मैच ना करें, ताला ना खुले, तो बहुत ज़्यादा चांस किस बात का होता कि गलत ताले में चाबी लग रही है। एक रीज़न ये, जे वो घर नहीं या वो ताला नहीं जिसमें चाबी जानी थी। दूसरी सूरत है कि घर तो वही है लेकिन आप किसी और की चाबी लेकर आ गए। बस इस वक्त आप आज की इस बात को इस ताले और चाबी से समझिए। उम्मते मुस्लिमा के हाथ में कुरान की चाबी है, की टू सक्सेस, और ताला क्या है, सक्सेस है। बात समझे? आज मैं और आप अगर कामयाब होना चाहते हैं तो हमें इस कुरान की चाबी को बिल्कुल वहाँ लगाने की ज़रूरत है जहाँ जहाँ के लिए ये बना है। आपने देखो क्या 19-20 का फ़र्क होता है दंदानों में, थोड़ा सा 19 से 20 इधर और 19 से 20 इधर, चाबी अंदर जाती नहीं। आज हम मुसलमान इस नेमत पर अल्लाह ताला का जितना शुक्र अदा कर सकें करें कि उसने हमें मुसलमान बनाया। ये कुरान था ना जिसने मुसलमानों के हालात बदले। आप देखिए ये इतनी बाबरकत किताब है कि जब दुनिया में ये मुसलमानों के हाथ में आई तो वो लोग जो काफिर थे, जो लुटेरे थे, जो दुनिया के अंदर अजीबोगरीब काम कर रहे थे, उनकी ज़िंदगी के दिन कैसे बदले। हज़रत अबू हुरैरा रज़ी अल्लाह ताला अन्हु का नाम आपने सुना होगा। तो हज़रत अबू हुरैरा कबीला दौस से थे, ग़ुलाम थे, इल्म की तलब थी। बहरहाल कहने का मतलब कि ग़ज़वे खैबर के मौके पर ये पहली दफ़ा नबी सल्लल्लाहु अलैहि वसल्लम से मदीना में मिले। इस्लाम कबूल कर चुके थे लेकिन अभी सहाबी का दर्जा नहीं मिला था। सन 7 हिजरी से लेकर नबी सल्लल्लाहु अलैहि वसल्लम के दुनिया से जाने के कितने साल गुजरे, 7 से लेकर 3 आगे ले लीजिए। आज आपको हैरत होगी कि 3 साल में अबू हुरैरा ने नबी सल्लल्लाहु अलैहि वसल्लम से वो कुछ ले लिया कि सबसे ज़्यादा हदीसें रिवायत करने वाले सहाबी बने। बात वाज़े? जब बाद में उनको गवर्नर का दर्जा मिला, इज़्ज़त मिली, तो रोया करते थे। उनका कॉल किताबों में मिलता है, कहते हैं कि अबू हुरैरा तू क्या था, कबीला दौस का एक ग़ुलाम था, तेरी औकात क्या थी कि लोग काफिलों पे सवार होते तो तू उनके आगे आगे चलता, फिर जहाँ उन्होंने पड़ाव डालना होता यानी स्टॉप ओवर करना होता तो तुम उनकी जगहों को साफ करते, फिर उनके जानवरों को चारा डालते, फिर उनका खाना पानी करते, यानी गुलाम जो थे तो गुलाम जो काम करता है। लेकिन आज इस इल्म ने तुम्हें इतनी शान दी कि लोग तुम्हें अमीरुल मोमिनीन फिल हदीस कहते और लिटरली रोया करते थे। अबू हुरैरा को किसने इज्जत दी? इस कुरान के इल्म ने दी। आप देख लीजिए कि अरबों की कोई हैसियत नहीं थी उस दौर के माशरे में। कभी कैसरो किसरा के वहमो गुमान में भी ये नहीं गया था कि मक्का में भी कोई ताकत हो सकती। ये भी एक अलग टॉपिक है कि अल्लाह ताला ने मक्का को क्यों चूज़ किया नबी सल्लम के लिए। आज आपको अपनी बात पहुंचानी हो तो कहाँ अच्छी पहुंचा सकते हैं, जहाँ हर चीज़ बहुत ज़्यादा ऑर्गेनाइज्ड हो, राइट, मीडिया अच्छा हो, आपके पास कंप्यूटर्स हों। लेकिन आज के दौर में अगर आप पाकिस्तान के किसी गांव में कोई बात करेंगे तो किधर को जाएगी, बहुत थोड़ी जाएगी ना। लेकिन अल्लाह सुबहाना ताला ने अपने नबी को अरब में इसलिए भेजा कि वो इर्द गिर्द के सारे असरात से महफूज था, वहाँ बाहर की दुनिया का जो असर था वो नहीं पहुँचा हुआ था। नतीजा क्या हुआ कि जब कुरान वहाँ आया तो लोगों ने उसको ऐसे एक्सेप्ट किया कि जैसे वो कहना चाहिए कि शोला लपकता है, और कुछ ही अरसे में पूरी दुनिया के इमाम बन गए। आज हम इस दुनिया में जिसमें रहते हैं, आप देखिए कि इसमें आज कितने मसाइल हैं। बज़ाहिर हमने दुनिया को बहुत कुछ दे दिया, दुनिया के पास आज दुनियावी खाना भी बहुत है, एक किस्म का नहीं 10 किस्म का सीरियल आपको मिलेगा, 6 किस्म का दूध आपको उस काउंटर पर रखा हुआ मिलेगा, आपके खाने की वैरायटी, पहनने की वैरायटी, ओढ़ने की वैरायटी, लेकिन दिल उदास है, दिलों में वो बात नहीं। और आज मैं और आप बींगा मुस्लिम अपनी जिम्मेदारी को समझें। मैं तो बहुत छोटी बात करने की आती हूँ। आज पूरी दुनिया के मुसलमान अगर एक मिशन समझकर इस बात को अपना लें कि हमने छोटे से लेकर बड़े बड़े प्लेटफॉर्म्स तक पहुंचना है और लोगों को इस किताब की दावत देनी है। खजाना छुपा हुआ है इस किताब में, इसको सिर्फ सवाब के लिए ना पढ़ें, आप सिर्फ इसको बरकत के लिए ना पढ़ें, ये हैं दोनों चीज़ें। इस किताब को अगर आज के दौर में इस दुनिया की कामयाबी के लिए करें तो वो है। आप किसी फकीर को सोचिए कि जिसके कशकोल में कोई हीरा डाल दे और वो उस हीरे को कांच समझकर जाके 2-4 रुपए में बेचे। एक वाक्य मैंने कहीं पढ़ा था कि एक तालिबे इल्म अपने उस्ताद के साथ था, तो उस्ताद जब पढ़ाते हैं तो उनके दिलों में जोश भी होता है और इल्म की कदर होती है। तो एक मसला पढ़ाया तो उस्ताद ने कहा, आज तो मैंने तुम्हें 1 लाख का मसला पढ़ा दिया। कहा, अच्छा माशाल्लाह, इतना बड़ा मसला सीख लिया। खैर, चंद दिन गुजरे तो जो तालिब इल्म था उसकी जूती टूट गई। जूती की मरम्मत के लिए मोची के पास गया तो मोची से कहा कि मेरी जूती बना दो। कहने लगा कि तुम मुझे इसके क्या पैसे दोगे? कहेंगे, एक मसला मेरे उस्ताद ने मुझे सिखाया है तो मैं जूती मरम्मत करने के बदले में तुम्हें ये सिखा दूंगा। अब मोची को क्या लगे मसले से, उसने तो रात को बच्चों के लिए रोटी लेके जानी थी। कहेंगे, चल भाग जा, मेरे पास तेरे लिए टाइम नहीं है। अब जो तालिब इल्म था ना, उसका दिल टूट गया। उस्ताद के बारे में शक आने लगा कि उस्ताद तो कहते हैं 1 लाख का मसला तुम्हें दिया है, 1 लाख का कैसे तो जूती भी नहीं को बना के मुझे दे रहा। खैर, कुछ दिन गुजरे, उस्ताद के सामने जाके दिल की बात कर दी कि उस्ताद साहब, आप जो पढ़ा रहे हैं कोई इसकी वैल्यू है? कहा, क्यों? वो सारा वाक्य सुना दिया जूती वाला। उस्ताद अकलमंद थे ना, कहने लगे कि अच्छा, एक काम करो, तुम ऐसा करो कि ये हीरा कह लीजिए या एक चमकती हुई चीज़ थी, और कहा कि जाओ इसकी जाके मुख्तलिफ जगह से कीमत लगवा के आओ। पहले सब्ज़ी मंडी में जाना सब्ज़ी बेचने वाले से, और इसी तरह से ज़रा इसकी वैल्यू लेकर आओ। ये शख्स जो था, ये सब्ज़ी वाले के पास पहुंच गया। कहने लगा, मुझे प्याज आलू टमाटर दे दो। उसने कहा कि कितने पैसे का क्या दूंगा? कहने लगा, ये मेरे पास मेरे एक हीरा है, ये ले लो मेरे से। तो जो सब्ज़ी वाला था उसने कहा, हाँ, पता नहीं क्या कांच का टुकड़ा, चलो मैं नहीं देता भाग, मुझे तो पैसे चाहिए। बड़ा हुआ कि अच्छा ठीक है, वहाँ से उठा तो आगे चला गया। जब अगली जगह गया तो इसी तरह एक दो दुकानों पर पहुँचता हुआ सुनार के पास पहुँच गया। जब वो सुनार के पास पहुँचा तो पहली ही दुकान पे जब उसने उसको वो हीरा दिखाया, उसको देखकर वो घबरा गया। कहने लगा, तुम्हारे पास कहाँ से आया ये? कहने लगा कि मेरे उस्ताद ने दिया। कहा, ये तो इतना कीमती है कि मेरी पूरी दुकान भी बिक जाएगी ना, तो मैं इससे तुमसे ख़रीद नहीं सकता। तुम ऐसा करो, वो फलां जो शहर का सबसे बड़ा सर्राफ है ना, उसके पास चले जाओ, शायद वो ख़रीद ले, मैं नहीं ख़रीद सकता। अच्छा, जो उस्ताद था उसने कहा था कि हीरे की कीमत तो लगवा के आना, लेकिन बेचना ना। खैर, उसके बाद वो सबसे बड़े सर्राफ के पास गया, कहने लगा कि इसकी ज़रा कीमत लगा दें। तो वो देख के घबरा गया, कहने लगा, ये तुम्हें कहाँ से मिला? कहने लगा कि वो तो मेरे उस्ताद ने दिया। कहने लगा कि ये दुनिया का सबसे कीमती हीरा, अगर मैं अपना सारा कारोबार बेच दूँ, कुछ कर लूँ, तो मैं शायद इसको ख़रीद लूँ। वापस आया शागिर्द उस्ताद के पास, फिर जो हुआ होगा आप सब जान गए। कहने लगा कि उस्ताद, ये कीमत लगी है। तो उसने कहा कि देखो मेरे बेटा, सब्ज़ी वाले ने इसकी कीमत नहीं पहचानी, दूध वाले ग्रोसरी वाले ने नहीं पहचानी, इस हीरे की कदर किसने पहचानी? जौहरी ने। तो ये जो इल्म मैं तुम्हें दे रहा हूँ ना, इसकी कदर भी इल्म वाला पहचानेगा। यकीन कीजिए, मत बड़ी बड़ी बातें करें। 5 से 6 फुट का अपना जिस्म, आईने में खुद को देखिए, और आप माशाल्लाह कुरान से जुड़े हुए लोग हैं। इस कुरान ने जो इज्जत आपको दी है, क्या आपको पहले मिली थी? इस कुरान ने जो आपको मोहब्बत दिलाई है, ये कभी मिली थी? जो प्यार, जो दुआएं। मैं सोचती हूँ आज हम बेअमल लोग कुरान पढ़ते पढ़ाते हैं तो हमें इतनी मोहब्बत और इतनी दुआएं मिलती हैं। अगर हम बाअमल होकर सहाबा के दर्जे के आमिल बन जाएं, तो फिर सोचिए कि ये कुरान हमें कितनी खुशी अता करता है। ये हमारी ज़िंदगी के अंदर है, शर्त एक है कि हम इस कुरान की कदर व कीमत को पहचानें। इसकी शान तो ये है कि खैरुकुम मन तअल्लमल कुरान व अल्लमहु, तुम में से बेहतरीन वो है जो इस किताब को सीखता और इसका सिखाता है। एक और रिवायत में आपने फरमाया कि कुल्लु दुनिया मलऊना, सारी की सारी दुनिया लानत वाली है, यानी अल्लाह की रहमत से दूर है। इल्ला मिन सलास, 3 के सिवा, अल आलिम वल मुतअल्लिम علم لینے والا، دینے والا اور ان کی ولایت کرنے والا. آج امت مسلمہ کے ہاتھوں میں ہیرا ہے اور ہم دوسروں سے بھیک مانگتے ہیں. جو قوم اس کتاب کو پکڑتی ہے وہ کامیابیوں کے عروج پہ پہنچ جاتی ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم نے دنیا سے جاتے ہوئے جو بات کہی تھی وہ کیا تھی؟ ترکت فیکم امرین لن تدلوا ما تمسکتم بهما. میں تمہارے بیچ میں دو چیزیں چھوڑ کر جا رہا ہوں اور تم ہرگز گمراہ نہیں ہوگے اگر تم ان کو مضبوطی سے تھام لوگے. ایک کیا ہے؟ کتاب اللہ و سنت رسولہ، اللہ کی کتاب اور اس کے نبی کی سنت. یہ باتیں آج صرف کتابوں میں نہیں لکھی ہوئی، یہ مسلمانوں کی 1000 سال کی ہسٹری کا حصہ ہے. جب تک نبی صلی اللہ علیہ وسلم کے بعد لوگوں نے کتاب کو پکڑا، اور پکڑنا کیسے تھا؟ خذو ما آتیناکم بقوہ، پکڑ لو جو ہم نے تم کو دیا ہے قوت کے ساتھ. اس کو اپنی زندگیوں میں پکڑو، شادیوں میں یہ نہ چھوٹے، دکھوں میں یہ نہ چھوٹے، بچوں کی تربیت میں نہ چھوٹے، رزق حلال کماتے ہوئے یہ نہ چھوٹے. جب تم اس کتاب کو تھام لیتے ہو اللہ تمہیں دنیا میں عزت دیتا ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم کی وہ حدیث آپ نے کئی بار سنی ہوگی، اللہ اس کتاب کی وجہ سے قوموں کو عزت دیتا ہے اور اسی کے ساتھ ذلیل بھی کرتا ہے. یہ قوموں کی تقدیر بدلنے کا نسخہ ہے. مولانا حالی کا ایک شعر آپ کو یاد ہوگا کہ اتر کر ہرا سے سوئے قوم آیا اور ایک نسخہ کیمیا ساتھ لایا. نسخہ کیمیا تھا، یہ قیمتی چیز تھی. اللہ نے ہمیں اتنی بڑی دولت دی تو کیا ہم اس کی قدر نہ کریں؟ آپ دیکھیں نا کہ آپ کا ڈائمنڈ، آپ کا گولڈ کہاں پڑا رہتا ہے؟ عموماً بینکوں میں. اور کانچ کے یا نقلی زیورات کدھر ہوتے ہیں؟ آپ کے ہاتھوں میں ہوتے ہیں، یہی ہوتے ہیں نا عام طور پہ. قیمتی ڈاکیومنٹس کہاں رکھے ہوتے ہیں؟ لاکرز میں، سیفس میں، اور عام کاپیاں کاغذ پڑے رہتے ہیں. کس چیز کی کتنی قدر ہے یہ آپ کو مجھے خود دیکھنا ہے. جو قرآن کی قدر کرے گا نا اس کا حال کیا ہوگا؟ ایک واقعہ یاد آ گیا، چھوٹی سی آج کی بات میں بھی ذکر کیا تھا. ایک دفعہ ایک شخص تھا تو بہت سخی تھا، اس کے پاس ایک شخص آیا بہت جلدی میں، کہنے لگا کہ مجھے بہت ارجنٹ ایمرجنسی میں پیسوں کی ضرورت پڑ گئی ہے، تو میرے پاس یہ سونے کی ایک ڈلی ہے، یہ رکھ لو، تو مجھے اتنے جو بھی 200-400 اشرفیاں وہ دے دو، میں اپنی ضرورت پوری کر لوں، پھر میں آؤں گا، تم سے یہ سونا لے لوں گا، اس کے بدلے میں پیسے دے دوں گا. خیر جو بھی تھا اس نے کہا کہ دے دو، سونا لے لیا اس سے، اس کو دو پیسے، 200-200 جو تھا دے دیا. اس کے بعد اپنے ملازم کو کہنے لگا کہ اس سونے کی ڈلی کو جا کے اندر سیف میں رکھ دو. رکھ دی. جو وقت اپوائنٹڈ تھا کہ اس پہ وہ واپس آئے گا تو وہ نہیں آیا. چونکہ یہ نرم دل تھا اس نے سوچا ہوگی کوئی مجبوری، آ جائے گا. وقت گزر گیا، ایسے لگا کہ اب اس کو واپس نہیں آنا. اس کے دل میں آیا کوئی بات نہیں، نہیں آیا تو میرے پاس سونا تو ہے نا، میں جا کے بیچ لیتا ہوں. اپنے ملازم کو وہ سونے کی ڈلی دے کر بھیجا کہ جاؤ اس کو صراف کے پاس لے جاؤ اور ذرا اس کی قیمت لے کے آؤ. جو ہی وہ سنار کے پاس گیا اور اس نے سونے کی ڈلی دیکھی تو ہنسنے لگا، کہنے لگا یہ تو سونا نہیں ہے، یہ تو سونے کا پانی چڑھا ہوا ہے. اس دن اس رحم دل بزرگ کو پتہ چلا کہ اس کے ساتھ دھوکا ہو گیا. اب کیا کرتا؟ ایک کام کیا اس نے جو اس وقت میں آپ سے شیئر کرنا چاہتی ہوں. کل تک اس نے اس نقلی ڈلی کو سونا سمجھ کر اندر کے لاکر میں رکھوایا ہوا تھا. اب جب اس کو یقین ہو گیا کہ یہ تو پتھر کا ٹکڑا ہے تو اس نے اس کو باہر شیشے کی الماری میں سجا دیا. اس کو سمجھیے، جو لوگ حقیقت میں قرآن کو ایک خزانہ سمجھتے ہیں، قیمتی سمجھتے ہیں نا، ان کی زندگی کی سب سے قیمتی متاع یہ قرآن ہے. وہ ہر وقت اس کی کیئر کرتے ہیں، اور جن کو اس کی پرواہ نہیں کرتے اٹس اوکے، کوئی بات نہیں. لوگ گھبراتے ہیں. اپنے بچے کا ہاتھ چھوڑتی ہے ماں شادی میں کہیں؟ غافل ہو سکتی ہے؟ میلے میں گئی ماں اور وہ جھولے، کھیل، دکھلونے، کپڑے، شاپنگ میں اتنی بزی ہوئی بچے کو بھول گئی. دل سے لگا رہتا نا. تو میں اور آپ خود سے پوچھیں، کیا یہ قرآن کبھی میرے ہاتھ سے چھٹتا تو نہیں ہے؟ کیا میں نے اس کو سینے سے لگایا ہوا ہے؟ ہم اس دنیا کے میلے میں جب آتے ہیں نا، پریکٹیکلی یہ قرآن ہمارے ہاتھوں سے چھٹتا ہے. آج دوسروں کو تو کیسے دیتے، ہمارے تو اپنے پورے ہاتھوں سے پھسل پھسل جا رہا ہے. खुली उंगलियों से जब कुरान पकड़ेंगे, टिश्यू पेपर की तरह टिक टिक करता हुआ कुरान पकड़ेंगे, ज़रा सी आंधी चलेगी, आंधी छुड़ी हवा चलेगी, कुरान हाथ से गिर जाता है। तभी तो क़यामत के दिन फिर अल्लाह के नबी शिकवा करेंगे ना कि इन कौम इत्तखज़ु हाज़ल कुरान महजूरा, ऐ अल्लाह ये है मेरी वो कौम के जिन्होंने इस किताब को पकड़ के भी छोड़ा हुआ था। आज आपके लिए एक सीढ़ी है इधर, कुरान को पकड़ कर छोड़ना, सुन लीजिएगा बाद में, अगर आप ले जाएं घरों में देखिएगा कि आज हमारा इस किताब के साथ मामला क्या है, कि आज उम्मत मुस्लिमा का जवाल और उनकी तकलीफ़ें और उनकी परेशानियाँ देख कर इस बात की समझ नहीं आती कि हमने अल्लाह के दिए हुए इस तोहफे की कदर नहीं की। आज एक सुबह मैसेज किसी ने भेजा, देकर दिल जल के राख हो गया। पिक्चर मैसेज, मैरी क्रिसमस, हैप्पी ईद मिलाद। आज वो वक्त आ गया कि उम्मत मुस्लिमा एक दूसरे को मैरी क्रिसमस के मैसेज भेज रहे हैं और नीचे अल्लाह के नबी के मिलाद की मुबारक भी दे रहे हैं। फिर आप कहते हैं कि इस कौम ने कुरान को पकड़ा हुआ। अल्लाह के नबी सल्लम का वक्त है, हज़रत उम्र फारूक रज़ी अल्लाह अन्हु हैं कि जिनके बारे में अल्लाह के नबी की गवाही मौजूद है कि अगर मेरे बाद कोई शख्स नबूवत के मनसब पे फायज होता तो वो उम्र फारूक होते। आपकी ज़िंदगी मुबारक में तौरात का एक पेज लेकर आ गए कहीं से भी, ऐसे आउट ऑफ क्यूरियसिटी मिल गया और जोश में आके सुना रहे, अल्लाह के नबी देखिए, अल्लाह के नबी ये देखिए, देखिए बदले नहीं, ईमान नहीं छोड़ा, कुछ नहीं। और तौरात का सफ़ा था, कोई आज की बदल हुई चीज़ों का नहीं था, लेकिन अल्लाह के नबी के चेहरे का रंग बदल गया। हज़रत उमर हैरान हो गए, कहा अल्लाह के नबी मैंने इस्लाम नहीं छोड़ा, मुझे कुरान की कदर है, लेकिन मैं तो सिर्फ दिखा रहा हूँ कि देखिए ये भी अल्लाह का कलाम है। तो आपने क्या फरमाया, क्या उमर आज जबकि अल्लाह ने मेरे ज़रिए से किताब भेज दी, अब वो मूसा भी आ जाएं जिन पर ये तौरात नाजिल हुई थी, और तुम मुझे छोड़कर उनके पीछे चल पड़ो तो गुमराह हो जाओगे। मैं सोचती हूँ कि नबी सल्लम की ज़िंदगी में तौरात का एक सफ़ा नहीं बर्दाश्त हो सका। आज हम नबी की हदीसों के ऊपर इंसानों के अकवाल और उनके फतवे और उनकी बातें और उनकी मोहब्बतें और उनकी चाहतें उसको देखते रहते हैं।